आयत 144 को देखिएगा। काला या मूसा, अल्लाह सुब्हान तआला ने फरमाया है मूसा, इन्नी इस्तफ़ईतुका अलन नास, बेशक मैंने मुंतखिब कर लिया तुझको लोगों पर, चुन लिया। इस तफा का रूट क्या है बोलिए सब। दो दफा आया था सूरत आल इमरान में एक ही जगह पर, स्वात फाया, सफा, सफिया। आप में से कई लोगों की जानने वालों के नाम भी होंगे। इस तफई तु का याद है, सिलेक्शन और चूज का फर्क बताया था आपको, पूछ लू। इस तफई तु का अलन्नास, मैंने तुझे सिलेक्ट कर लिया लोगों पर, भी रिसालती व भी कलामी, अपनी पैगंबरी और अपनी हम कलामी के लिए। ए मूसा, मैंने तुझे बाकी सब लोगों से हटाकर अपने काम का बना लिया। ये है मूसा अलैहिस्सलाम का वो एक इम्तियाज जो सूरत निसा में भी हम पढ़ चुके हैं, आयत 164 में, वकल्लमल्लाहु मूसा तकलीमा। इसी वजह से मूसा अलैहिस्सलाम का लकब मूसा कलीमुल्लाह, वो मूसा जिनसे अल्लाह ने कलाम किया। अल्लाह ताला ने मूसा को अपनी पैगंबरी और अपनी कलामी के लिए चुना। सोचिए जरा, इसका जो क्लाइमेक्स है ना वो सूरत तौहा में है। अगर आप उसका रेफरेंस सिर्फ नोट कर लें और सिर्फ उस चीज को देख लें कि अल्लाह कैसे चुनता है। अल्लाह ताला मूसा अलैहिस्सलाम को बचपन से आजमाना शुरू करते हैं, बचपन से। कहते हैं कि बाकी नबियों की आजमाइश तो हुई थी 40 साल के करीब, मूसा ने तो शुरू में 3 दिन का रोजा रख लिया जब उनकी माँ से उनको दूर किया गया। तो मूसा अलैहिस्सलाम को अल्लाह ताला कहते हैं, व फतन ना कफतूना, ऐ मूसा हमने तुझे बड़ा आजमाया, आजमाइशों पे आजमाइशें डाली, क्या कुछ किया, और तुम मजीना का अला कदरिम भी या मूसा, तुम मजीना का भी कदरी या मूसा, अब तू हमारे अंदाजे के मुताबिक ठीक हुआ। समझ लीजिए फलसफा थोड़ा सा, शायद आप में से किसी के आंसू खुश्क हो जाएं और आप अपने आंसू पोंछ सकें। अगर आज आपको दीन पे कोई मुश्किल आ रही है, अल्लाह सुबहान ताला दीन के नाम पर पहले आजमाइशें लाता है। मूसा पे आई, बहुत सारी आई। अब होता क्या कि इन आजमाइशों में बंदा खुलता है। पीछे का 2 दिन पहले परसों का सबक याद है, लास्ट जो गुजरा वही बात, कि शुरू में अल्लाह ताला आजमाइशें लाता है, मुश्किलात लाता है। मूसा अलैहिस्सलाम पे एक मुश्किल पड़ती, फिर दूसरी, फिर तीसरी। उसमें मूसा अलैहिस्सलाम की करेक्टर बिल्डिंग होती है, टूटे, सबसे अलग, बचपन से देखिए ना घर वालों से अलग, क्या हालात हो जाते हैं, किस तरह के मामलात होते हैं, नतीजा क्या निकलता है कि मूसा अलैहिस्सलाम को अल्लाह सुबहान तआला ने चुन लिया। इसी तरह याद रखिए, जिस बंदे से अल्लाह ने कोई दीन का काम कराना होता है ना, उसको बचपन से आजमाना शुरू कर देते। शायद आप में से भी किसी को ये गुमान हो, मेरे पे शुरू पे मुश्किलात आई, बड़ी आई, होते ना कुछ मामला हालात जिंदगी में आ जाते हैं। कुछ कहते हैं शादी के फौरन बाद मुश्किलात आ गई, कोई और बात है, कोई कहता है इस मुल्क में आए तो मुश्किलात आई। अपने लिए एक गोल बनाए। अगर आपको लगता है ना कि मेरे पे बहुत ही अनयूजल आजमाइशें आती हैं, तो आप फिक्र ना करें, अल्लाह आपको अपने किसी काम के लिए चुनने वाला है। ये अल्लाह के चुनाव की अलामतें होती हैं। ये बिल्कुल ऐसे जहां कहीं आप जॉब करना चाहते हैं ना, आप पहले इंटरव्यू देते हैं, फिर जाते हैं, फिर आपको कॉल आती है, फिर ट्रेनिंग्स में से गुजारते हैं, बहुत कुछ कर करा के, फिर जब परफेक्टली फील करते हैं कि यस यू कैन डू दिस जॉब, फिर आपको काम पे बुलाते हैं। आर्मी को सोच लें, फौज में जो बच्चे जाते हैं उनको इतनी मुश्किल ट्रेनिंग्स लोग कराते हैं कि सर्दियों में कहते हैं सुबह उठ के बगैर मोटे कपड़ों के भागो, और गर्मियों में मोटे कपड़े पहना के कहते हैं भागो, क्यों, सख्त जान बनाते हैं। अल्लाह मुश्किलात की जमीन पर दीन का पौधा लगाता है, ये जुमला लिख ले, मुश्किलात की जमीन पर दीन का पौधा लगता है। किसान गोडी करता है ना, फिर बीज डालता है तो फिर उस पे फल आता है, सूखी जमीन पे नहीं होता। जिनको लगे ना मेरी जिंदगी में कोई अनयूजल हालात है, बस समझे कि इस तफई तू का वक्त करीब है। शर्त एक है, सबर, इंतजार, वक्त। ट्रेनिंग पूरी होती है फिर ही काम दिया जाता है ना। तो अल्लाह ताला ने मूसा अलैहिस्सलाम को अपने काम के लिए बनाया तो चुना, तो मुझे ये बताइए कि मैं और आप ऐसे ही अल्लाह का काम शुरू कर देंगे, किया जा सकता है? अल्लाह की बना, क्या अंजाम होने वाला है उस काम का कि जो अनट्रेन्ड लोग काम शुरू करते हैं, 4 दिन काम करते हैं, 5वें दिन उसकी क्वालिटी खराब, और 6ठे दिन कहते हैं नहीं सॉरी वीकेंड। صحابہ کے 13 سال کی مشکلات اصل میں استفائی تو کا تھی، تو لہٰذا ان ساری چیزوں کو خیر سمجھا کریں، کرنا کیا ہے؟ فخوص ما آتی تو کا وکم من الشاکرین، تو لے لو جو میں تم کو دے رہا ہوں اور ہو جاؤ شکر کرنے والوں میں سے. کیا آپ نے اس سے ملتی جلتی آیت کبھی پڑھی؟ اللہ سے دعا کرتی جیسے میرے دماغ میں کوئی آتی نہ آئے، آپ کے اس سے پہلے آ جائے. سورہ بقرہ میں کیا آیا تھا؟ خذو ما آتیتکم بقوہ، قوت سے پکڑ لو. یہاں کیا مل رہا ہے موسیٰ کو؟ وہی کتاب اللہ نے دی، پکڑ لو. کتاب کو پکڑنے کا کیا مطلب ہے؟ کہ اس کو تھام لو. بقوہ کہا تھا قوت سے پکڑو، یعنی اس کتاب کو ہر قسم کے حالات میں پکڑ لو، چھوڑنا نہیں ہے اس کو تم نے. دیکھیے میں آپ کو ایک چھوٹی سی بات کو سمجھانا چاہتی ہوں، شاید فائدہ ہوگا. بس آپ دیکھیے کہ آپ نے بیگ پکڑا، آتے ہیں تو اپنا بیگ پکڑتے ہیں نا، گاڑی سے نکلنے سے لے کے اوپر آنے تک آپ بیگ کس طرح پکڑتے ہیں؟ گرپ اچھی رکھتے ہیں نا، ہینڈل سے پکڑیں گے، ٹھیک جگہ سے پکڑیں گے، ہولڈ کریں گے. پیدل کوئی آ رہا ہے تو پورا رستہ پکڑے گا. کیا آپ یہ کہہ سکتے ہیں کہ ہاں میں نے شروع 5 منٹ میں تو بیگ بڑی اچھی طرح پکڑ لیا تھا، پھر میں تھوڑی دیر کیئر لیس ہو گئی تھی؟ کیا ہوگا؟ جو ہی کیئر لیس ہوں گے، کھول دی انگلی، ہاتھ کھول دیے، تھک گئے، تو بیگ گر جائے گا. اس کتاب کو قوت سے پکڑنے کا مطلب کیا ہے؟ کہ ہر قسم کے حالات میں اس کو نہیں چھوڑو. میں آپ کو مثال دیتی ہوں جو مجھے بھی کسی نے دی تھی ایک، الحمدللہ. آپ دیکھیں کہ جب ہم ایک دفعہ قرآن کی کلاس میں آ جاتے ہیں نا، جیسے میں اور آپ اس وقت موجود ہیں، آپ میں سے کچھ لوگ جو بھی بھولے سے ہیں ان کا خیال جائے کہ یہ کورس 8 پارے ہو گئے ہیں ماشاء اللہ، اور اگلے 22 پاروں کے بعد ختم ہو جائے گا، یہ سوچتے ہیں نا کئی لوگ. لیکن جو اہل بصیرت ہے نا، ان کو یہ یقین ہے کہ یہ کورس کبھی ختم نہیں ہوگا، میری زندگی کا کورس کبھی ختم نہیں ہوگا، یہ لانگ لائف جرنی ہے، ہمیشہ رہے گی آپ کے ساتھ. اب صرف آپ کے رول چینج ہوتے جائیں گے، جہاں جائیں جدھر جائیں اگر آپ اس کتاب کو پکڑ کے ساتھ رکھیں گے نا، ساتھ ہی چلے گی. ابھی سال جب ہم نے عمرہ کیا نا، تو میرے پاس ایک، یہ ہم کئی سال سے کوشش میں تھے، کیونکہ اتنی ٹریولنگ ہے، لوگوں کو یہی نہیں پتا آتا کہ ہم ہیں کہاں کے. تو وہ آپ کو پتا کہ حج عمرہ کی ریکوائرمنٹس ہوتی ہے کس سے مختصر، یہ بھی جو چانس ملا 2 ماہ پہلے آپ کے پاس سے گئی تھی. تو ہمیں نے اس وقت سوچا بہت، کیا ہم اس کو ایکسیپٹ کریں نہیں کریں، اپنی پوری ٹیم سے مشورہ کیا، سب جگہ سے ہوا. پھر میں نے اس کے بعد ایک چیز سوچی کہ میرے لیے صرف یہ کورس نہیں ہے، اللہ نے اگر مجھ سے کچھ خدمت لینی ہے تو میری یہ پوری زندگی کا کام ہے، رائٹ. میں اس سال بھی بزی ہوں، انشاءاللہ میں نے اگلے سال بھی بزی رہنا ہے، تو میں تو چھٹی کبھی نہیں لے سکوں گی، لے بھی نہیں سکتی، کبھی ہو ہی نہیں، اور اللہ نہ کرے کبھی ہماری چھٹی ہو. قرآن سے چھٹی کبھی نہیں ہوتی مومن کو. ہاں کرو کیا؟ جہاں جاؤ اس کتاب کو ساتھ لے جاؤ. آپ سب کو میں ایک چھوٹی سی نصیحت کر دوں، خدا نخواستہ کسی موقع پہ آپ کی زندگی میں کوئی بھی حالات ایسے آ سکتے ہیں نا، اللہ اچھا خیر کا ہی لائے، آپ حج پہ چلے جائیں، عمرے پہ چلے جائیں، کوئی پاکستان میں اللہ نہ کرے ایمرجنسی ہو گئی، کیا ہم رک سکتے ہیں یا روک سکتے ہیں؟ آپ جائیں، آپ عمرے پہ جائیں، حج پہ جائیں، آپ کوئی بھی کام کریں، بس ایک کام یاد کر لیں، آج وعدہ کریں، اگر آپ مجھے استاد سمجھتے ہیں نا، تو اپنے اس ایک چھوٹے سے حق کو آپ کے سامنے رکھتی ہوں، جہاں جائیں آپ اپنی کتاب قرآن سبق ساتھ رکھیں. رات کو جاگے، دن کو جاگے، گرمی سردی دکھ سکھ، آپ ذہنی طور پر اس کلاس کے ساتھ رہیں. آپ کے آڈیوز بھی ہوں گی، سب دے دیں گے، بس آپ کا یہ ذہنی رابطہ آپ کی کلاس کے ساتھ رہے گا نا، میں آپ کو یقین سے کہہ سکتی ہوں آپ 5 ماہ بھی کہیں رہ جائیں گے، آپ امریکہ چلے جاتے ہیں، پوری دنیا میں گھوم آتے ہیں، آپ انشاءاللہ آ کے اسی دن اپنے آپ کو اس کے ساتھ سوچیں گے. بندہ کتاب سے کب کٹتا ہے؟ جب اس کا ذہنی رابطہ کٹتا ہے، اور وہ تو یہاں رہ کے بھی کٹ سکتا ہے، سچی جو بات ہے. آپ میں سے جو ترجمے پہ محنت نہیں کریں گے، یا آپ تفسیر نہیں سنتے، یا صرف تفسیر سن رہے ہیں تو آپ ٹیسٹ نہیں دینا چاہتے، یہ رابطہ کٹ جائے گا آہستہ آہستہ. جو ہر کام ساتھ ساتھ کر رہا ہوتا ہے نا، اس کو فائدہ ہوتا ہے، اور آپ فیل کریں، آپ کہتے ہیں اچھا جی یہ کتنا مشکل ہے ہم پاکستان جائیں اور پڑھیں، ماشاء اللہ اللہ کے حکم سے ایسی مثالیں موجود ہیں. یہی تو میں آپ کو بتاتی ہوں کہ میں اللہ کی کریشنز آپ جیسی لوگوں پہ حیرت کرتی ہوں، کہ لوگ اتنے کاموں ذمہ داریوں کے بیچ میں پھر قرآن کو نہیں چھوڑتے، کہ آپ جہاں رہو اپنا کام کرو. چند دن پہلے ہماری ایک آن لائن سسٹر کہیں جا رہی تھی، تو انہوں نے ای میل لکھا، تو میں نے ان کو کہا کہ بی لائک سن، وہ جہاں جاتا ہے اپنی روشنی دیتا ہے. تو انشاءاللہ یہ کتاب، یہ ہے خزو ما تیتک، چھوڑنا نہیں ہے اس کو. वॉशरूम के सिवा ये कुरान आपके हर साथ जगह साथ जा सकता है, और अल्लाह जानता है इतनी आदत हो जाती है कि ये कुरान तो चलते फिरते हमारे साथ होता है, खुशियों में गमों में। कहीं अमली तौर पे आपको इसको पकड़ना पड़ेगा, कहीं कौली तौर पे, कभी फेली तौर पे, इनशाला आप देखेंगे कि ये चीज सारी जिंदगी आपके साथ है। आज आप स्टूडेंट है, कल आप हेल्पर होंगे, इनशाला होंगे। और ना आज स्टूडेंट बनने में कोई फख्र है, ना हेल्पर बनने में कोई फख्र है, ये तो अल्लाह ताला से मांगने वाली चीज है। और आप देखिए कि मूसा अलैहिस्सलाम ने अल्लाह ताला की इस बात को कैसे लिया, अल्लाह अकबर, कि अल्लाह ताला ने जो बात कह दी उसको खुशी से लिया। अब यहां से मूसा की जिंदगी का अगला दौर शुरू होता। बड़ा बड़ा काम, एक बात लिख लें, बहुत सारे लोग मैंने पढ़ाने वालों को तफसीर गलत करते हुए देखा है, अल्लाह ताला मुझे भी माफ करे, और ना समझी में और कोई किसी चीज को छोटे पैमाने पे देखते हुए अगर करता है तो अल्लाह इंशाल्लाह इग्नोर करेगा। मैंने देखा है कि लोग ये सोचते हैं कि मूसा ने फिरौन को तौरात की आयतें पढ़ पढ़ के सुनाई फिर नहीं माना, समझ आ रही है बात? यानी मूसा ने फिरौन को बड़ी तबलीग की, तो ये बात गलत है। तौरात नहीं आई थी मूसा की जिंदगी में, इसको दोहरा दोहरा के खुद को बताएं, अब तौरात मिलने लगी है, समझ आइए बात कि नहीं? कभी कहीं जाके ये गलती ना खाएं कि मूसा ने तौरात के जरिए फिरौन को तबलीग की, उन्होंने वो नौ निशानियों के जरिए जो अजाबों और थ्रेटनिंग और वॉर्न करने के मानों में थी, दावत उनको दी। सूरत आह में हम इंशाल्लाह पढ़ लेंगे। अब देखिए कि अल्लाह ताला मूसा को जब चुनते हैं तो क्या देते हैं। हम दुआ करते हैं कि अल्लाह हमें भी चुन ले। अच्छा, वकुम मिन शाकिरीन तो रह गया, किताब को लेने के बाद शुक्र क्या है? शुक्र का मानी वो समझ जाएंगे तो आप एक मिनट में इसको समझ जाएंगे इंशाल्लाह। गाय को थोड़ा भी चारा मिले और दूध ज्यादा दे, इस कैफियत को अरबी जुबान में शुक्र कहते हैं। किताब को लेने के बाद वकुम मिन शाकिरीन क्या है, तुम्हें दो लफ्ज समझ आते हैं ना तो उसका भी हक अदा करना शुरू कर दो। बस लोग पता क्या सोचते हैं, कहते हैं कि हम इसका हक नहीं अदा कर सकते, ये किताब हमारे लिए बड़ी मुश्किल है, याद नहीं होती, नंबर थोड़े आते हैं, लिहाजा अब हम ये कोर्स नहीं कर सकते। वकुम मिन शाकिरीन, अपनी इस्तेदाद के मुताबिक, अपनी कुव्वत के मुताबिक जो मिलता है ना उसका हक अदा कर दो। और बिलीव मी, आपके अंदर अल्लाह ताला ने जो खैर रखी हुई है ना, आप देखेंगे उस सारी खैर के अंदर से आप अपने नसीब के मुताबिक अल हिस्सा ले जाएंगे इंशाअल्लाह ताला। फिर क्या हुआ, आयत 145, वकतबना लहू फिल अलवाह मिन कुल्ली शैइन मौइज़तन वतफ़सीलन लिकुल्ली शैइन, और हमने लिख दी उसके लिए तख्तियों पर हर तरह की नसीहत और हर तरह के अहकामात की तफसील। ये है तौरात का डिस्क्रिप्शन। कुरान खोला तो क्या पढ़ा, ज़ालिकल किताबु ला रैबा फीह हुदल्लिल मुत्तकीन, ठीक है, वो था कुरान का इंट्रोडक्शन। ये है तौरात का कि हमने लिख दिया तख्तियों में। ये जो अलवाह है ना, लौह की जमा, तख्ती बचपन में होती थी आपके पास, ये वही तख्ती है, लिखी हुई चीज। कुरान और तौरात के बीच में एक डिफरेंट है, और वो क्या कि कुरान अल्लाह के नबी को बोल कर दिया गया था। बल हुआ कलाम अल्लाह, अल्लाह का कलाम है, लेकिन तौरात रिटन फॉर्म में मिली। क्या वो तौरात होगी जो आसमान से उतरी, सब्ज रंग के जुमुर्द, क्या बोलते हैं उसको ज्वेलरी की जुबान में, एमराल्ड्स, एमराल्ड्स की तख्तियों पे लिखी हुई थी, अल्लाह ताला ने उनको लिख के दी। और अभी रिवायात से मिलता है कि तीन चीजें ऐसी हैं जो अल्लाह ने अपने हाथ से बनाई हैं, बाकी चीजें तो अल्लाह ने कुन से बना दी। और तीन चीजों में खलक्तु बियदैश, कौन, आदम अलैहिस्सलाम, और तौरात और जन्नत अदन, इन तीन चीजों का नाम आता है। अल्लाह सुब्हान तआला कहते हैं कैसे लोगों को मैंने किताब खुद दी, कितनी खुशकिस्मत कौम थी, लेकिन देखिए कि हुआ क्या। और किताब में था कि मिन कुल्ली शैय मौइज़ा, हर तरह की नसीहत की बातें थी। वह तफसील, तफसील के लफ्ज को समझ लीजिए, फसला युफसिलु कहते हैं अलग अलग बयान करना, क्लियर कट। एक हम लफ्ज कहते हैं ना तफसील, कीची बिची, ये मुराद नहीं है इससे कि हर बात बता दी। बाज लोग आज इन आयतों पे मजाक उड़ाते हैं मुसलमानों का, अच्छा तुम्हारा कुरान कहता है इसमें हर चीज की तफसील है, तो दिखाओ जरा माइक्रोवेव का जिक्र किधर है, या कायनात के अंदर मिसाल है हबल का जिक्र किधर है, कुछ भी, तो गलत बात है। इसको समझ लीजिए कि अल्लाह ताला ने जो भी किताब उतारी, कल तौरात थी आज कुरान है, ये इंसानों को गाइडलाइन देने के लिए उतारी, बुनियादी अहकामात कुरान और पुरानी किताबों में दर्ज होते थे। आप कह लें कि डेंजर साइंस, सिग्नल्स, कुछ चीजें ऐसी होती हैं जो करने से इंसान को खतरा लाहक होता है, अल्लाह ने पहले से ही बता दिया। आप इसको यूं समझे कि आप एक ऐसे पहाड़ी पे घूम रहे हैं, थोड़ी थोड़ी दूर आपको पता कि लिखा होता है, खाई बड़ी गहरी है, किनारे से दूर रहे, स्लिपरी है। कहते ना, कुरान और जो भी किताब होती है ना, ये जिंदगी के इस सफर में डेंजर साइंस बताती है, सिग्नल्स देती है, क्वेश्चंस होते हैं, ये ना कीजिए, वो ना कीजिए, स्पीड कम रखिए, ठीक है। तो अल्लाह ताला एक जिंदगी गुजारने का तरीका बता देते हैं, इसके साथ तुम अपने काम करते रहो। इसीलिए सूरह बकरा के आयत 187 में हम पढ़ चुके, तिल्का हुदूदुल्लाहि फला तक़रबूहा, ये अल्लाह की हदें, इसके करीब ना जाओ। लिहाजा मूसा को कहा, फखुज़हा बिकुव्वा, दोबारा आ गया, पकड़ो इसको कुव्वत के साथ, वामुर कौमक याखुज़ू बिअहसनिहा, तो ऐ मूसा इस किताब को थाम लो मजबूती के साथ और अपनी कौम को भी हुक्म दो कि वो इसको पकड़े इसकी बेहतरीन सूरत पर। यहाँ आपके लिए क्या इशारा है, मूसा को कहा कि खुद भी पकड़ो और हुक्म दो इसका कौम को, आपको क्या कहा गया, वतवासो बिल हक्की वतवासो बिस सब्र। हजरत इस्माइल की खूबी अल्लाह ने कुरान में कही है कि वो अपने घर वालों को नमाज का हुक्म देते थे, तो पता क्या चला कि अगर हम चाहते हैं कि इस किताब पे अमल करें तो अपने साथ वालों को भी लगाएं, घर वालों को, दोस्तों को, जितना आप दूसरों को बताएंगे, इसमें इन्वॉल्व करेंगे, उतना आप देखेंगे वो आपको थाम लेंगे। बस कई ऐसे लोग हैं जिनको दूसरों ने लगाया, क्लास में शुरू कराया, अब वो जरा किसी मुश्किल मजबूरी की वजह से ढीले होने लगे, लेकिन उन्होंने उनको नहीं जाने दिया। कल किसी ने फोन पे बड़ी खूबसूरत तस्वीर भेजी, वो टीम वर्क की थी, किसी अगर दिखाऊंगी तो उसका थीम क्या था कि एक जगह तो उधर कुछ चीजें पड़ी हुई हैं, बीच में इतनी सी जगह पे गैप है, और इधर फिर दूसरी जगह चीजें मूव करनी है, तीन लोग हैं। अब आपके जहन में बन रहे, क्योंकि अभी खोलने में देर लगेगी, फिर किसी और का दिखा दूंगी आपको। तो अब वो क्या था कि एक लंबी सी स्टिक है, ठीक है, उसको मूव करने के लिए तीन लोग इस घाटी से उठ के इधर आना चाहते हैं। जहन में आ रहा है कुछ, क्यों उलझ रहे हैं, तो छोड़ दो। एक तरफ की जगह से दूसरी जगह कुछ सामान पहुंचाना है, तीन लोगों ने मिलके एक लंबी सी स्टिक, एक ने उसका शुरू पकड़ा हुआ है, एक बीच में से उसको होल्ड कर रहा है जैसे ये लंबा सा कोई लकड़ी का होता ना, और तीसरा वो है। अब वो जब वो चले ना, तो इधर की घाटी और इधर की घाटी के बीच में जो खाली जगह थी, तो पहले बंदे का पाँव उधर आ गया, यानी उसके पाँव के नीचे जमीन नहीं थी। अब क्या हुआ होगा, अगर वो अकेला होता तो गिर जाता, तो वो दो ने ना पीछे से डंडे को यूं पकड़ के खींचा कि वो लटक रहा है, समझ रहे, और दो पीछे से जोर लगा रहे हैं। ये पहली तस्वीर थी। दूसरी तस्वीर क्या हुई कि जब वो पार करे, तो पहला तो वो सबने कुछ कोशिश कर करा ली होगी, उसके पांव दूसरी तरफ लग गए। अब क्या हुआ, इधर वाले के भी लग गए, तो इधर के लग गए, तो जो बीच का था वो बीच में लटक रहा है, तो जो दोनों है ना इधर वाले, उन्होंने उसको होल्ड किया हुआ है। अब क्या होगा भला, तीसरी तस्वीर, पहला भी पहुंच गया, धक्का धुक्का लगा के दूसरा पहुंच गया, पीछे तीसरा लटक रहा है, तो तीसरे को फिर वो दो ने उधर से खींच खोच के निकाल लिया। दिस इज टीम वर्क। ये है आपके और मेरे करने का काम कि अपने साथियों को लगाओ, वामुर कौमक। दीन के काम तन्हा नहीं होते, ये बड़ी लंबी घाटी है। जब हमारे साथी, हमारे दोस्त प्यारे साथ लग जाते हैं ना, तो ना सिर्फ ये कि हमारे लिए ये काम करना आसान होता है, बल्कि हम इसको एंजॉय करते हैं। आपने फील किया, घर में जो काम अकेले आप कर रहे हो ना, तो सारा दिन साथ बुड़बुड़ भी करते हैं, मैं अकेली काम कर रही हूँ, सब सो रहे हैं, अभी घर साफ हुए उठेंगे गंदा होगा, मैं खाना पका रही हूँ आएंगे फिर गंदा करेंगे, ये सारा दिन बुड़बुड़ाती है ना औरतें बेचारी। और जो काम सारे करें ना, तो ना सिर्फ ये कि थकन नहीं होती, बल्कि बंदा इंजॉय करता है। चलो गार्डनिंग करो, चलो सब पकड़ के, वो कुछ भी कर देते हैं जो नहीं करना, अल्लाह के बंदो ये नहीं था लाना, लेकिन जोश आ गया। तो दीन के कामों में अपने दोस्तों को, अपने प्यारों को, अपने साथियों को साथ रखें। आप कैसे रखें अभी आप खुद जाने, आपकी मर्जी है, आपको सब समझ है, लिहाजा आप इसकी खूबसूरत चीजें लोगों को दिखाएं। आखिरी हिस्सा इसका, व्यासनिहा, इसकी बेहतरीन सूरत को थामो। ये क्या बात है, क्या नऊज़ु बिल्लाह अल्लाह के नाजिल करदा कलाम में कुछ चीजें आसन या खराबी होती हैं, तो सवाल पैदा होता है कि आसन से क्या मुराद है। देखिए, हमने सूरह आले इमरान के शुरू में पढ़ा था कि अल्लाह की आयतें दो तरह की होती हैं, मुहकमात और मुतशबिहात, शुबे वाली और हुक्म वाली, यही होती है ना। जब हुक्म वाली आयतें आती है ना, तो वो है अहसन जिसपे अमल करना है। متشابہ وہ ہیں جس سے عمل کا کوئی تعلق نہیں. جیسے آج کے سبق میں بھی ہمیں ہم نے بات کی نا کہ وہ کمل اتری، مینڈکیاں اتری، کیسی اتری، موسیٰ نے ان کو دیکھا نہیں دیکھا، ہمارے عمل سے نہیں. تو احسنہا کا سب سے سمپل ترجمہ یہ لے لیجئے کہ جب اللہ کتاب اتارے اور آپ کو پڑھنے کی توفیق دے تو آپ اس میں سے قابل عمل حصوں پہ توجہ دیں، اس پہ غور کریں، پھر آپ فیل کریں گے کہ اس کا آپ کو زیادہ فائدہ ہوگا. ادھر ادھر کی لفظی باتوں میں نہیں لوگوں کو الجھانا چاہیے، اصحاب کہف کتنے تھے، کتے کتنا تھا، کتنے سال جیے، کتنے سال مرے، ایسی بحثیں ہوتی ہیں نا، یہ مزہ بڑا دیتی ہیں لوگوں کو لیکن عمل نہیں ہوتا. تو میرے لیے بھی اس میں عمل کی ہی بات ہے کہ میں آپ کے ساتھ اس پڑھانے کے دوران ان حصوں کو زیادہ ہائی لائٹ کروں جس میں آپ کے اور میرے عمل کی بات ہے. اور آپ اس چیز کی گواہی دے سکتے ہیں، کبھی آپ کو لفظی چیزوں میں نہیں الجھایا، واقعات اور کہانیوں میں نہیں، ہمیشہ خواہش ہوتی ہے کہ عمل کی باتوں پہ بات کریں. چھوڑنے کو دل نہیں چاہتا، ایسے لگتا ہے کہ یہ چھوڑ دیا تو پتہ نہیں یہ موقع دوبارہ آئے گا نہیں. تو یہ بہترین چیز ہوتی ہے جس پہ عمل کیا جائے. ٹھیک ہے، اب کسی بھی حکم پر عمل کرنے کے مختلف درجے ہوتے ہیں. کیسے عمل کیا، یہ سوال ہے آپ کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ عمل کرو اس کے احسن پہ. ٹھیک ہے، تو احسن درجے کے کیا مطلب ہے کہ کسی بھی بندے کے عمل کرنے کے مختلف درجے ہیں. ایک ہوتا ہے ادنا درجے کا عمل، دوسرا ہوتا ہے اوسط درجے کا مڈل، اور تیسرا اعلیٰ یعنی لیسٹ درجے کا، لو کلاس، مڈل کلاس اینڈ مڈل، اور تیسرا اعلیٰ یعنی لیسٹ درجے کا، لو کلاس، مڈل کلاس اینڈ بہت زیادہ اپر کلاس کا ہے. دین پہ عمل، مثال ہے کہ نماز پڑھنی ہے، ایک نماز ہے ٹوٹی پھوٹی، ایک ہے میڈیم، ایک ہے بیسٹ. دین کا حکم ہے کوئی بھی، پردہ کرتے ہیں، ہیں تین درجے پردے کے. اب ہر ایک اپنا دیکھ لے کہ میں آسن درجے کا عمل کر رہا ہوں کہ برا. اخلاق کو دیکھ لیجئے، معاملات کو دیکھ لیجئے، جب گول آسن کو لیں گے نا تو تھوڑا سا پیچھے آ گئے تو چلے بیچ میں آ جائیں گے. چلے بیچ والے بھی آپ کہتے ہیں جی درمیانے درمیانے عمل کرو تو پھر کھسک کے پہلے پہ آ جائیں گے. لیکن اگر ہم سب نے لیسٹ درجے کو گول بنا لیا اپنے لیے کہ بس میں نے اتنا ہی دین پہ عمل کرنا ہے تو کھسکیں گے تو کدھر جائیں گے، اور وہ دوسرے لوگ بھی نہیں جو اسٹک کے ذریعے آپ کو دوسری طرح پار کروا دیں گے. یہی بات سورۃ زمر کی آیت 18 میں آتی ہے، الذین یستمعون القول فیتبعون احسنہ، وہ لوگ جو اللہ کے کلام کو سنتے ہیں پھر جو اس کی بہترین بات ہوتی ہے اس کو اختیار کرتے ہیں. اور اس میں مفسرین کہتے ہیں اشارہ بھی ہے کہ قرآن پڑھتے ہوئے جو باتیں عمل کی آتی تھیں ساتھ ساتھ عمل کر لو، پینڈنگ نہیں کر دو کہ یہ میرا ڈیلیڈ کام ہے، یہ عمل کا کام سارا میں اگلی دفعہ کروں گی. خود سے پوچھیں، مجھے دسویں پارے کے پاس پہنچتے ہوئے نا بڑی عجیب فیلنگز آ رہی ہیں کہ ون تھرڈ پرسنالٹیز خوبصورت ہو جانی چاہیے ہماری، ون تھرڈ برائیاں آپ ختم ہو جانی چاہیے، ون تھرڈ خوبیاں ہمارے اندر پیدا ہو جانی چاہیے. تو انسان ڈھیلا ڈھالا عمل نہ کرے بلکہ بہترین اور اچھا کام کرے، فرسٹ ڈویژن کی کوشش کریں. سیکنڈ آ گئی تو ٹھیک ہے، لیکن اگر صرف پاسنگ مارکس پہ چلیں گے تو پھر 19-20 ہوئی تو پیچھے رہ جائیں گے. سورت مائدہ میں اس کا ہم نے بڑا خوبصورت اظہار دیکھا تھا، آیت 93 میں، اذا متقوا امنوا وعملوا الصالحات ثم اتقوا وامنوا ثم اتقوا واحسنوا والله يحب المحسنين. یاد ہے آپ کو کس عمل کے ٹیکس میں یہ آیت آئی تھی کہ پہلے تقوا کرتے ہیں، ایمان لاتے ہیں، پھر اچھے عمل کرتے ہیں، پھر برے، پھر اچھے. شراب چھوڑنے پہ بات ہوئی تھی، یعنی گناہوں کو چھوڑنے میں یہ جو انسان کی سٹرگل ہوتی ہے نا، یہ اصل میں وہی بات ہے کہ جستجو ہے خوب سے خوب تر ہونے کی. بہتر سے بہتر کریں، اپنے آج کو کل سے بہتر کریں، اور پھر اللہ خوشخبری دے رہے ہیں، ساوریکم دار الفاسقین، ان قریب میں تمہیں فاسقوں کے گھر دکھاؤں گا. یہ بھی بڑا ایک کانٹرڈکٹری سینٹینس ہے آیت کا. مفسرین کہتے ہیں یا دار الفاسقین سے کیا مراد ہے؟ تو پہلی اس کی تفسیر جو ٹیکسٹ کے قریب ہے کہ چونکہ وادی تی سے نکل کے انہوں نے فلسطین پہ جانا تھا، قبضہ کرنا تھا، اور فلسطین پہ قوم مالکہ تھی جو کافر قوم تھی، ان کی طرف اشارہ ہے کہ آپ حملہ کریں، ہم آپ کو برکت دیں گے، یعنی فلسطین میں آپ کو غلبہ مل جائے گا، اور جو وہاں قابض اور غاصب ہے ان کو وہاں سے نکال دیں گے. ٹھیک ہے، بس کہتے ہیں اس سے مراد آخرت میں دار الفاسقین ہے، کہ جو لوگ آج آپ کی بات نہیں مان رہے کل قیامت کے دن ان کے ساتھ کیا ہونا ہے یا جہنم میں وہ کہاں جائیں گے وہ ہم آپ کو بتا دیں گے. ٹھیک ہے، پھر اسی طرح آپ دیکھیے ساوریکم دار الفاسقین سے بعض لوگوں نے مصر جو پیچھے رہ گیا تھا اس کے غلبے کی بھی باتیں کی ہیں. بہرحال کوئی بھی بات ہو، لیکن ہمارے لیے یہ بات کافی ہے کہ اللہ تعالیٰ موسیٰ علیہ السلام کو خوشخبریاں دے رہے ہیں، क्या आपको कोहे तूर पे बुलाया, आप तौरात लेकर जा रहे हैं, आपको फलस्तीन पर हमला करने का मौका मिला है, अब यहाँ से आगे आते जाइए शिमाल की तरफ और हो। और बनी इसराइल 700-800 साल कबल हजरत यूसुफ की दावत पर फलस्तीन छोड़कर मिस्र में आ चुके थे। अब फलस्तीन में मुशरिक और फासिक कौम का काबिज थी, लिहाजा अल्लाह ने कहा कि जंग करो। पीछे पढ़ चुके हैं सूरह मायदा 22 में, कालू या मूसा इन्ना फीहा कौमन जब्बारीन, कहने लगे मूसा उसमें तो बड़ी जबर अली कौम है,